أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، ويظهر مما تقدم أولا أن الجنس هو النوع مبهما وأن الفصل هو النوع محصلا. عليكم السلام. خب چوتھی فصل ہماری جو جنس و فصل کے بارے میں تھی، اصل جو مطلب تھا کل تفصیل سے آپ کی خدمت میں عرض کر دیا تھا، جس میں بیان ہوا تھا کہ مادہ اور جنس، صورت اور فصل، ان کی حقیقت کیا ہے. آج علامہ جو ہیں وہی مطلب کے جو بیان کیا ہے اس سے چند نکات مزید استخراج کرتے ہیں، اور اکثر نکات اس میں سے میں نے کل خارج میں جب مطالب کو بیان کیا تھا اس میں تفصیل سے بیان کر دیے تھے. تقریباً تین یا چار نتیجے لیتے ہیں پچھلی بحث سے. پہلا نتیجہ یہ لیتے ہیں کہ جو بحث کل ہم نے کی ہے اس سے یہ نتیجہ نکلتا ہے کہ جنس وہی نو ہے مبہمن، کہ کل چونکہ تفصیل سے میں نے یہ مطالب بیان کر دیے تھے تو یہاں تفصیل دینے کی اب ضرورت نہیں ہے. فصل وہی نو ہے محصلن، اور نو کسے کہیں گے؟ نو ماہیت تامہ کو کہیں گے کہ جس کے اندر ابہام اور تحصیل، علیکم السلام، اس کی طرف نگاہ نہیں ہوتی. دوسرا حکم جو یہاں پر بیان کرتے ہیں وہ یہ کہ جنس اور فصل کا نو کے اوپر حمل اولی کہلائے گا. مثلا جب آپ کہتے ہیں الانسان و حیوان و ناطق، یہ تو بات واضح ہے کہ یہ حمل اولی ہے. حمل اولی میں کیا ہوتا ہے؟ اتحاد مفہومی پایا جاتا ہے، یعنی مفہوم انسان اور مفہوم حیوان ناطق ایک ہی ہے، حیوان ناطق پورا ملا کر، نہ کہ جدا جدا. بس جہاں پر اتحاد پایا جائے مفہومی طور پر اس کو حمل اولی کہتے ہیں، کہ اس کی تفصیل جو ہے پہلے گزر چکی ہے. حمل کی دو قسمیں، حمل اولی اور شائع، تفصیل سے بیان کیا تھا. لیکن علامہ فرماتے ہیں کہ اگر الگ الگ کر کے جنس یا فصل کو بھی نو کے اوپر حمل کریں گے وہ بھی حمل اولی کہلائے گا. مثلا اگر آپ کہیں کہ الانسان حیوان، یہ بھی حمل اولی ہے، اور اگر آپ کہیں کہ الانسان ناطق تو یہ بھی کیا ہے؟ حمل اولی ہے. اس کی وجہ کیا ہے؟ اس کی وجہ وہی کل والی تحلیل ہے، اور اوپر جو نقطہ بیان کیا ہے اس کے ساتھ مربوط ہے، کہ ہم نے کہا کہ حقیقت میں جنس وہی نو ہے، فقط یہ کہ جنس میں ابہام مد نظر ہوتا ہے، اور فصل وہی نو ہے، اس کی تحقق اور تحصل والی صورت مد نظر ہے، یعنی وہاں تحصیل مد نظر، تحصیل یعنی تحقق والی صورت، فعلیت والی صورت جب آ جاتی ہے تو وہ فصل کہلاتی ہے، اور فصل وہی نو ہے. تو جب جنس بھی وہی نو ہے، فصل بھی وہی نو ہے، تو اس کا مطلب ہے کہ جنس اور فصل دونوں کیا ہیں؟ نو ہی ہیں. فرق فقط اعتبار کا ہے. اگر ابہامی طور پر اعتبار کریں گے تو وہ جنس کہلائے گی، اگر تحصلی اعتبار سے نگاہ کریں گے تو وہ کیا ہے؟ فصل کہلائے گی. ہے ایک ہی چیز. جب ایک ہی چیز ہے تو اس کا مطلب یہ ہے کہ اگر آپ کہیں کہ انسان حیوان ہے تو یہ حمل اولی ہے، اور اگر آپ کہتے ہیں کہ انسان ناطق ہے تو یہ بھی کیا ہے؟ حمل اولی ہے. یہ والا حکم جو علامہ نے یہاں پر بیان کیا ہے یہ باقی تمام مناطقہ و فلاسفہ کے خلاف ہے، اور اس کی تحقیق جو ہے وہ تفصیلی کتابوں میں بیان ہے کہ آیا علامہ کی یہ بات ٹھیک ہے یا ٹھیک نہیں ہے. بہرحال ہم چونکہ بدایہ میں ہیں تو بدایہ کی حد تک ہی اس کو پڑھنا ہے. یہ ایک حکم تھا. تیسرا حکم جو علامہ بیان کرتے ہیں، تیسرا نتیجہ جو بیان کرتے ہیں اس فصل کا، وہ یہ ہے کہ एक नौ एक ही जिंस रख सकती है अर्ज में, तूल में नहीं, अर्ज के अंदर। मसलन इंसान को अगर आप देखें तो इंसान की एक ही जिंस है जिसको हैवान कहते हैं। फरमाते हैं कि असलन मुमकिन नहीं है कि इंसान दो जिंस रखता हो, यह मुमकिन नहीं है। एक ही रुतबे में दो जिंस नहीं हो सकती। तूल में अजनास तो हतमी है, मसलन इंसान की अजनास को अगर तूली एतबार से देखें तो कई अजनास हैं, हैवान जिंस है, जिसमें नामी जिंस है, जिस्म जिंस है, ठीक है, जौहर जिंस है। तूल के अंदर अजनास मुतअद्दिद रखना कोई हरज नहीं है, लेकिन एक अर्ज में अगर आ जाए तो उस वक्त ये मुहाल है। क्यों? फरमाते हैं इस वजह से, चूंकि जिंस फसल मांगती है और जिस जिंस के साथ फसल लग जाए वो अलग नौ को तश्कील देती है। मसलन जब इंसान की जात को तश्कील देना था तो जब हैवान आया जो कि जिंस था मुबहमन, तो इसके साथ जब फसल लगी है तो इंसान वजूद में आया है। फसल ने आकर हैवान को तहसुल अता किया है इंसान की शक्ल में। फरमाते हैं अगर एक और जिंस इंसान की होती इसी रुतबे वाली तो इसका मतलब यह था कि उसको भी फिर फसल, क्योंकि जिंस तो इबहाम मुबहम रखती है, इबहाम रखती है, तो उसको फसल की जरूरत है, तो फसल आकर एक नई नौ को तश्कील देती है, ना कि उसी नौ के अंदर कोई तब्दीली करती है। बस अगर एक चीज दो जिंस रखे एक रुतबे के अंदर तो उसका लाजिमा यह आता कि एक ही नौ क्या है, दो नौ रखे, यानी इंसान नौ ए वाहिद है। अगर इसकी दो जिंसें होती तो यह क्या होती, दो नौ रखता। हालांकि ऐसा नहीं है। ये एक हुक्म, आखिरी हुक्म जो यहां पर आखिरी नतीजा जो इसमें बयान करते हैं वो ये कि जिंस और मादा जाती तौर पर मुत्तहिद हैं। जैसा कि पहले कल तफसील से अर्ज किया है, फर्क फकत बेशर्ते ला और ला बेशर्त का है। अगर आप हैवान को बेशर्ते ला निगाह करेंगे तो वो मादा कहलाएगा, ये तफसील से कल आपकी खिदमत में अर्ज किया है। और अगर आप मादे को ला बेशर्त निगाह करेंगे तो वो क्या कहलाएगा, वो हैवान कहलाएगा। लिहाजा एतबार का फर्क है, इनके अंदर जाती कोई इख्तिलाफ मौजूद नहीं है। देखें इबारत को, वयजहर मिम्मा तकद्दम, अव्वलन जो चीज गुजर चुकी उससे जाहिर होते हैं चंद नुक्ते। अव्वलन पहला नुक्ता यह निकलता है कि अन्नल जिंसा हुवा नौ मुबहमन, जिंस वही नौ है लेकिन मुबहम हालत में। वह अन्नल फसला हुवा नौ मुहस्सलन, और फसल भी वही नौ है लेकिन यहां पर तहसुली सूरत में है, तहक्कुकी सूरत में है, फ़ेलियत की सूरत में है। और नौ क्या है, व नौ हुवल माहियतु तामतु मिन गैर नजरिन इला इबहामिन व तहसीलिन। नौ उसी माहियत तामा को कहते हैं कि जो जिन्स और फसल से मिलकर बनती है, लेकिन इस नौ के अंदर इबहाम और तहसील को मद्देनजर नहीं रखा जाता। चूंकि अगर इबहाम को मद्देनजर रखें तो ये जिन्स कहलाएगी, अगर तहसील को मद्देनजर रखें तो ये फसल कहलाएगी, और अगर इबहाम और तहसील से कता नजर कर ले तो फिर वो नौ कहलाएगी। यानी अगर फकत इंसान पर निगाह करें तो वो क्या है, इबहाम और तहसील से कतई नजर आप निगाह कर रहे हैं, लेकिन इबहामी हालत में उसको देखें तो वो हैवान है, तहसीली हालत में उसको देखें तो वो नातिक है। वसानियन अन्न कुल्ल मिन अल जिन्स वल फसल महमूलन अल नौ हमलन अव्वलिया, जिन्स और फसल में से हर एक नौ पर हमल होती है और वो हमल हमले अव्वली कहलाता है। वह अम्म नस्बत बैनहुमा अनफुसहुमा फल जिन्स अरज उन आमुन बिन निस्बत इलल फसल। ये मतलब बयान नहीं किया मैंने खारिज से, दिक्कत करें। फरमाते हैं कि जिन्स और फसल का आपस में क्या राबता है। वो कहते हैं कि जिन्स अरज आम है फसल की निस्बत और फसल अरज खास है जिन्स की निस्बत। फसल अरज खास है जिन्स की निस्बत से क्या मुराद है, यानी ये फसल इसी जिन्स के साथ खास है, अरब है क्योंकि जिन्स की जात में दाखिल नहीं है। जिन्स क्या है? हैवान। हैवान की अगर आप तारीफ करते हैं उसमें आता है जिस्मु नामिन हसासुन मुतहर्रिकुन बिल इरादा, ये हैवान की तारीफ है, लेकिन इसके अंदर नातिक नहीं है। बस जब जात में दाखिल नहीं है बस अरज है। और खास है क्यों? इस वजह से कि नातिक मिलेगा आपको हैवान ही के अंदर, हैवान से हटकर आपको कहीं पर भी नातिक नहीं मिलेगा। बस फसल जिन्स की निस्बत अरज खास है, लेकिन जिन्स फसल की निस्बत अरज आम है। अरज है यानी फसल की जात में दाखिल नहीं है, आम है क्योंकि ये जिन्स जहां पर नातिक के साथ मिलती है वहां गैर नातिक के अंदर भी मौजूद होती है। दुरुस्त है? यानी बाकी जो जानवर हैं उनकी जिन्स भी क्या है? यही हैवान है। बस इसका मतलब है कि ये जिन्स फकत नातिक के साथ खास नहीं है बल्कि गैर नातिक के अंदर भी पाई जाती है, और जहां पर एक चीज मुश्तरक हो जाए उसको क्या कहते हैं? आम है वो। जिस तरह के आपने अर्ज ये आम की मिसाल कुलियात खम्स में क्या पड़ी थी? चलना, माशी, कहा था ये अर्ज आम है। क्यों अर्ज आम है? क्योंकि ये जहां इंसान में पाया जाता है इसी तरीके से गैर इंसान में भी पाया जाता है। बस ये अर्ज आम है। जिन्स भी ऐसे ही है, बस जिन्स फसल की निस्बत अरज आम है और फसल जिन्स की निस्बत क्या है? अरज खास है। अम्मा निस्बत बैनहुमा अनफुसहुमा, फरमाते हैं खुद जिन्स और फसल के दरमियान क्या राबता है? फल जिन्सो अरजुन आमुन बिन निस्बत इलल फसल, जिन्स जो है वो अरज आम है फसल की निस्बत, वल फसलो खासतुन बिन निस्बत इलैहे, और फसल अरज खास है जिन्स की निस्बत। ये एक नतीजा। वसालिसन, तीसरा नतीजा, अन्ना मिनल मुमतने का जिंसान फी मरतबतिन वाहिदा, मुहाल है मुमतने है कि एक ही मरतबे में दो जिन्स मुतहकिक हो जाएं, ये भी मुहाल है। व कदा फसलान फी मरतबतिन वाहिदतिन लिनोइन, और ये भी मुहाल है कि नौ के लिए एक ही मरतबे में दो फसल आ जाएं। क्यों? लिस्तिल्जाम जालिका कौना नौ एन वाहिदिन नौ एन, क्योंकि इसका लाजिमा यह निकलेगा कि एक ही नौ दो नौ है, क्योंकि फसल आकर नौ तश्कील देती है। अगर दो फसलें हो गई तो इसका मतलब है एक ही नौ दो नौ रखेगी, और यह मुहाल है। वहां विजदानन दर करते हैं एक नौ एक ही नौ हो सकती है, दो नौ नहीं, क्योंकि दोनों दो हकीकतें हैं और एक ही चीज दो हकीकतें नहीं रख सकती। वरा बयान अनल जिनस वल मादता मुत्तहिदान जातन, जिन्स और मादा मुत्तहिद हैं जाती तौर पर, जात में, मुख्तलिफान एतबारन, इख्तिलाफ इनका एतबारी है। कैसे? फल मादतो इजा उखिजत लाबिशर्त, अगर मादे को लाबिशर्त लिहाज करें कानत जिन्सा तो वो जिन्स कहलाएगा। अब चूंकि मैंने इसका इस इबारत की वजाहत कल तफसील से बयान कर दी थी, लिहाजा इस इबारत को हल करने के लिए आप पिछले दर्स की तरफ रजू करेंगे। कमा अन्नल जिन्सा इजा उखिजा बिशर्ते ला काना मादतन, और जब आप जिन्स को बिशर्ते ला अखज करेंगे तो ये क्या कहलाएगा? मादा। वकद सूरत हो, इसी तरीके से सूरत है। कैसे? सूरत फसल है इदा उखिजत ला बिशर्त, यानी अगर सूरत को हम ला बिशर्त लिहाज करें तो उस वक्त ये सूरत फसल कहलाएगी। कमा अन्नल फसल सूरतुन इदा उखिजा बिशर्त ला, और फसल सूरत कहलाएगी कि जब हम इसको बिशर्त ला निगाह करें। वालम अन्नल मादता फिल जवाहिर मादियते मौजूदतुन फिल खारिज, एक और नुक्ता यहां पर बयान करते हैं, वो ये कि जवाहिर मादिया में मादा खारिज में मौजूद होता है, क्योंकि मादा खारिज की हकीकत है। खारजी शय अगर मादा रखेगी तो उसके अंदर तब्दीली आ सकती है और वो मुख्तलिफ सूरतों को कबूल कर सकता है। अगर मादा ना हो तो उसके अंदर कभी भी तगयुर नहीं आ सकता, कभी भी उसके अंदर तब्दीली नहीं आ सकती। तो फरमाते हैं कि मादा मादी जवाहर के अंदर खारिज में मौजूद होता है। मादा वो चीज रखेगी कि जो खारिज में मुरक्कब होगी मादा व सूरत से, तब आप कह सकते हैं कि ये चीज क्या है, मादा रखती है। और उसके खारिज से आप मादे को जहन में तसव्वुर कर सकते हैं, यानी आप कब मादे को जिंस कहेंगे, कब जिंस को मादा कहेंगे, जब आप मादा खारजी को जहन में लेकर आ जाएं और जहन में एतबार करेंगे कि मादा अगर ला बिशर्त हो तो जिंस है, अगर बिशर्त ला हो तो क्या है, मादा है। एक चीज अगर बसीत हो तो फरमाते हैं बसीत चीज जो है वो चूंकि मुरक्कब नहीं होती, बस उसका जो है वो जिन्स व फसल भी मौजूद नहीं होती। जिन्स व फसल फकत उन चीजों की है जो खारिज में मादा व सूरत से मुरक्कब हो, लेकिन अगर कोई चीज बसीत हो यानी मुरक्कब ना हो मादा व सूरत से, फकत सूरत ही सूरत हो मसलन, तो उस वक्त जिन्स व फसल नहीं रखे, क्योंकि जिन्स व फसल हमने क्या कहा, वही मादा व सूरत है, फकत एतबारी फर्क है। कहते हैं वालम अन्नल मादता फिल जवाहिर मादिया मौजूदतुन फिल खारिज, मादा जवाहिर मादिया में मौजूद खारिज में मौजूद होता है। अलास मा सयाती के बाद में हम इसके ऊपर तफसीली गुफ्तगु करेंगे। अम्मल आराज फाहिया बसीततुन गैर मुरक्कबतिन फिल खारिज, लेकिन अगर हम आराज को देखें तो आराज जो है वो बसीत होते हैं और मुरक्कब नहीं होते खारिज में मादा व सूरत के जरिए। तो अब क्या हकीकत है इनकी, मा बेहिल इश्तराक फीहा ऐनु मा बेहिल इम्तियाज, जो चीज बसीत होती है उसके अंदर अगर तमायुज पाया जाता है तो उसका इम्तियाज वही होता है जो उसका इश्तराक होता है। وَإِنَّمَا الْعَقْلُ يَجِدُ فِيهَا مُشْتَرَكَاتٌ يَا مُشْتَرَكَاتٍ وَمُخْتَصَّاتٍ, فرماتے ہیں کہ مثلا رنگ کیا ہے, رنگ عرض ہے, اور فلسفے میں یہ بات ثابت ہے کہ عرض بسیط ہوتی ہے, درست ہے, اور جب بسیط ہے تو اس کا مطلب ہے کہ یہ چیز جنس و فاصل نہیں رکھتی, چونکہ مادہ و صورت نہیں رکھتی پس جنس و فاصل بھی نہیں رکھے گی۔ تو فرماتے ہیں کہ ہم دیکھ رہے ہیں بالوجدان اور خود بھی یہ کام کرتے ہیں کہ ہم رنگ کے اندر امتیاز کے بھی قائل ہیں اور کیا ہے اشتراک کے بھی قائل ہیں, اور جزء مشترک کو آپ نے جنس کہا ہے, جزء مختص کو آپ نے فصل کہا ہے, بس اس کا مطلب ہے کہ جنس و فصل آراز میں ملتی ہے۔ علامہ اس کا جواب یہ دیتے ہیں کہ بھائی یہ فصل نہیں ہے, جنس نہیں ہے, بلکہ یہ جنس و فصل کا کام کر رہے ہیں, وَإِلَّا حقیقت میں جنس و فاصل نہیں ہے, کیونکہ جنس و فاصل تب کہلاتے کہ جب یہ اعراض خارج میں مادہ و صورت رکھتے ہوتے, حالانکہ یہ خارج میں مادہ و صورت نہیں رکھتے۔ آپ کو اگر میں یاد دہانی کراؤں, آپ نے یہ بحث لمعہ کے پہلے صفحے کے اندر پڑھی ہے, کہاں, تعریف طہارت میں, طہارت کی جب آپ نے تعریف کی ہے وہاں پر آپ ایک جزء مشترک لے کر آئے تھے, ایک جزء مختص لے کر آئے تھے, اور شہید ثانی نے انتہائی دقیق تعبیر استعمال کی تھی, کیا فرماتے ہیں کہ اس ہاں ایک بے منزلہ جنس قرار دیا اور ایک بے منزلہ فصل, یعنی یہ بے منزلہ کی تعبیر اس لیے لے کر آئے تھے, یہ بتانا چاہتے تھے کہ یہ جو جنس میں عنوان جنس ذکر کر رہا ہوں یہ جنس نہیں ہے, جنس کا کام کر رہی ہے, اور جس کو میں فصل کے عنوان سے لایا ہوں وہ فصل نہیں ہے بلکہ فصل کا کام کر رہی ہے۔ یہاں بھی یہی چیز بیان کرتے ہیں, کہتے ہیں وَإِنَّمَا الْعَقْلُ يَجِدُ فِيهَا مُشْتَرَكَاتٍ وَمُخْتَصَّاتٍ, عقل جو اعراض کے اندر مشترکات پاتی ہے اور مختصات پاتی ہے, فَيَعْتَبِرُهَا أَجْنَاسًا وَفُصُولًا, اور عقل جو ہے ان مشترکات اور مختصات کو جنس اور فصل معتبر اعتبار کرتی ہے, ثُمَّ يَعْتَبِرُهَا بِشَرْطِ لَا, اور پھر ان کو بِشَرْطِ لَا میں بھی اعتبار کر لیتی ہے, فَتَصِيرُ مَوَادًا وَصُوَرًا عقلیہ, اور پھر وہ مادہ و صورت بھی کہلاتے ہیں۔ کہتے ہیں یہ حقیقت میں مادہ و صورت نہیں ہے, حقیقت میں جنس و فصل نہیں ہے, فقط عقل تحلیل میں ایسی چیزوں کو مد نظر رکھتی ہے کہ جس کے اندر یہ مشترک اور مختص ہیں۔ بس یہ ایک ہماری فصل جو ہے وہ ختم ہو جاتی ہے۔ اس کے بعد فصلِ پنجم کے اندر آ کر فاصل کے بعض احکام کو بیان کرتے ہیں کہ یہ جو احکام یہاں پر بیان ہو رہے ہیں معمولاً یہ والی بحث منطق میں موجود نہیں ہوتی، یہ یہاں تھوڑا عمیق مطالب ہیں منطق کے نسبت، ہیں آسان یعنی منطق کے نسبت جو ہے وہ عمیق مطالب ہیں. فرماتے ہیں کہ فصل تقسیم ہوتی ہے فصل منطقی و فصل اشتقاقی. فصل منطقی کسے کہتے ہیں اور فصل اشتقاقی کسے کہتے ہیں؟ فرماتے ہیں کہ فصل منطقی اس فصل کو کہتے ہیں کہ جو حقیقتاً فصل نہیں ہوتی، منطقی اپنا کام چلانے کے لیے عرضی خاص کو بعنوان فصل استعمال کرتا ہے. پس منطقی جس کو فصل کہتا ہے اگر دقت کی جائے تو وہ حقیقت میں فصل نہیں ہوتا بلکہ وہ عرضی خاص ہوتا ہے. مثال کیا ہے؟ یہی تعریف جو ہم اتنا عرصے سے بیان کر رہے ہیں کہ الانسان حیوان ناطق. ابھی تک ہم نے یہ پڑھا ہے کہ انسان کی جنس حیوان ہے اور اس کی فصل کیا ہے؟ ناطق ہے. علامہ فرماتے ہیں کہ اگر آپ دقت کریں تو یہ ناطق انسان کی فصل نہیں ہے. کیوں؟ کیا دلیل ہے آپ کے پاس کہ ناطق فصل نہیں ہے؟ علامہ فرماتے ہیں دیکھیں ناطق ہونے کا معنی کیا ہے. ناطق ہونے کے دو ہی معنی ہیں، آپ دو ہی معنی کر سکتے ہیں. ناطق یعنی بولنے والا، نطق کرنے والا، یا یہ معنی کریں گے یا کہیں گے ناطق یعنی تفکر و تدبر کرنے والا. یہ دو معنی ہیں. چھٹے مرحلے میں جا کر کہ جو اس کے بعد مرحلہ آ رہا ہے وہاں پر ہم اعراض کی جب اقسام پڑھیں گے، عرض کی جو مختلف عرض کے مقولے جو مختلف موجود ہیں وہ پڑھیں گے جا کر، تو وہاں پر یہ بات پڑھیں گے کہ ہمارے پاس ایک کیف مسموع ہے، یعنی ایسی کیف جو سنی جاتی ہے مسموع، اور ایک کیف کیا ہے؟ کیف نفسانی ہے، یعنی ایسی کیف جس کا نفس کے ساتھ تعلق ہے. فرماتے ہیں کہ اگر آپ ناطق کا معنی بولنے والا کریں تو پھر یہ کیف مسموع میں جاتا ہے. یعنی کس کے تحت داخل ہے؟ کیف مسموع میں، یعنی وہ کیف کے جو سننے کے ساتھ مربوط ہے. کس کی تفصیل چھٹے مرحلے میں پڑھیں گے جا کے. اور اگر آپ ناطق کا معنی تفکر کرنے والا کریں یا تدبر کرنے والا کریں تو ناطق کیف نفسانی میں جائے گا. اور کیف عرض کا مقولہ ہے، کیف عرض ہے، اور انسان کیا ہے؟ جوہر. اور محال ہے کہ جوہر کی ذات کو تشکیل دینے والی چیز عرض ہو. عرض جوہر کو لاحق تو ہو سکتی ہے لیکن اس کی ذات کو تشکیل نہیں دے سکتی، کیونکہ جوہر کی حقیقت جوہر ہے، اس کو بنانے والی ذات بھی جوہر ہونی چاہیے. یہ کیسے ہو سکتا ہے کہ ایک چیز کی ذات میں عرض شامل ہو اور وہ جوہر کہلائے؟ یہ تو گویا ایسے ہے جیسے کوئی آ کر کہے دو اور دو روٹیاں کتنی ہیں، وہ کہے مثلا کچھ اور نام لے لے، یا مثلا جس طرح مثال دیتے ہیں دو اور دو کیا ہے، وہ کہتا ہے چار روٹیاں. بہرحال مثال کوئی بھی آپ لے سکتے ہیں اس کے اندر آ کر. تو یہ تو گویا جو ہے وہ اس قسم کا معنی ہو جائے گا، یعنی آپ ذات میں ایک چیز کو اخذ کر رہے ہیں، نتیجہ کچھ اور لے رہے ہیں. ذات میں جو عرض ہے اور ذات کیا آپ نے کہہ دی؟ جوہر. جوہر ہے تو اس کی ذات میں شامل عناصر بھی جوہر ہونے چاہیے. فرماتے ہیں پس یہاں سے یہ معلوم ہوتا ہے कि जो मंतिक ने अभी तक आपको बताया था कि ये फसल हकीकी है या फसल है, अब पता चला जाकर के नातिक फसल हकीकी नहीं है। फिर ये नातिक है क्या? फरमाते हैं कि नातिक फसल हकीकी का असर है और असर खास है। ये असर खास मंतकी इसको फसल की जगह इस्तेमाल करता है। क्यों इस्तेमाल करता है मंतकी? चूंकि ये बात तयशुदा है, तमाम उलूम के अंदर अकली भी मानते हैं और तबीई व फिजिक्स व साइंसदान भी मानते हैं कि एक चीज की फसल हकीकी को ढूंढना या मुहाल है या इतनी मुश्किल है कि इंसान कह सकता है कि मुहाल ही है। हमारा अक्सर सरोकार जो है वो अवारिज खासा के साथ है, और लिहाजा अपना काम चलाने के लिए मंतकी उसी अवारिज खासा को फसल का नाम दे देता है। हकीकी फसल को फसल इश्तिकाकी कहते हैं, और जो फसल इस हकीकी फसल से मुश्तक हो ली जाए उसको फसल मंतकी कहते हैं। दिक्कत करें, फसल हकीकी को क्या कहते हैं? फसल इश्तिकाकी। और जो मंतिक में यानी जो इसी फसल हकीकी से अखज की जाए उसको क्या कहते हैं? फसल मंतकी। मसलन इंसान की अगर फसल हकीकी बयान करना चाहें हम, तो अपना काम चलाने के लिए हम ये कह सकते हैं कि इंसान की फसल हकीकी उसका नफ्स से नातिक होना है। यानी ये जो नफ्स से नातिका आप रखते हैं, नफ्स से नातिका, ये नफ्स उसकी फसल हकीकी है, ये नफ्स से नातिका फसल इश्तिकाकी कहलाएगी। लेकिन फिर इस फसल इश्तिकाकी व फसल हकीकी का लाजिमा ये है कि ये इंसान दर्क करता है, लिहाजा नातिक होने को नफ्स से नातिका से इस्तिखराज करते हैं और इंसान की तरफ क्या है? निस्बत दे देते हैं और कहते हैं नातिक इंसान की फसल है। तो नातिक फसले मंतकी है और फसले इश्तिकाकी व फसले हकीकी क्या है? जू नफ्स नातिका, यानी नफ्स नातिका रखना ये उसकी फसले हकीकी है। ये एक मतलब था कि जो अल्लामा ने यहां पर बयान किया है। देखें, यनकसमुल फसलु नौअ इनकसामिन इलल मंतकी वल इश्तिकाकी। फसल एक किस्म के अंदर, इनकसाम इसलिए कहा है चूंकि फसल की मुख्तलिफ तकसीमें हैं, जिसकी एक तकसीम हम पहले पढ़ आए हैं कि फसल तकसीम होती है करीब और बईद की तरफ। तो कहते हैं एक किस्म फसल की यह है कि फसल मंतकी और इश्तिकाकी में तकसीम होती है। फल फसलुल मंतकी हुवा अखस्सुल लवाजिम अल्लती तअरिज़ुन नौआ व अअराफुहा। फसल मंतकी उस फसल को कहते हैं जो अखस से लवाजिम है। नौआ इनकसाम एक किस्म की जो तकसीम है उसकी, यहां नौ यहां पे माने एक वो किस्म या इस तरह का माना करेंगे। हुवा अखसुल लवाजिम, फसल मंतकी अखस से लवाजिम है यानी खास लवाजिम, अरजी खास के जो अखस से लवाजिम क्या है? नौ को आरिज होते हैं, वो अखस से लवाजिम क्या है? वह आराफोहा और मारूफ तरीन होते हैं, यानी इसको पहचानता है और उसी नौ के लिए ही पहचाना जाता है। वह हुआ इन नमा यु खजू व यूज ओ फिल हदूद मकान अल फसूल हकीकिया। फरमाते हैं यही अखसुल लवाजिम है कि जो तारीफ के अंदर फसूल हकीकिया की जगह इस्तेमाल होते हैं और अखज होते हैं। क्यों ये काम किया जाता है? लिसउबतिल हसूल गालिबन, चूंकि अल फसल हकीकी अल्लज़ी युक़व्विमु नौआ, चूंकि फसल हकीकी जो कि नौ की जात को तश्कील देती है उसको हासिल करना गालिबन बहुत मुश्किल है। कन नातिक लिल इंसान, मिसाल क्या है? नातिक की लेते हैं जो इंसान की निस्बत है। वसाहिल लिल फरस, और हिनहिनाना ये फसल करार दी गई है मंतिक में घोड़े के लिए। فَإِنَّ الْمُرَادَ بِالنُّطْقِ, تو علامہ فرماتے ہیں ہم تحلیل کرتے ہیں کہ نطق سے مراد کیا ہے, تو نطق سے مراد مثلاً اِمَّا النُّطْقُ بِمَعْنَى التَّكَلُّمِ, اگر آپ نطق سے مراد نطق بمعنی تکلم بولنے والا لیں گے, فَهُوَ مِنَ الْكَيْفِيَاتِ الْمَسْمُوعَى, تو یہ کیفیات مسموع میں سے ہے. وَإِمَّا النُّطْقُ بِمَعْنَى اِدْرَاكِ الْكُلِّيَاتِ, اگر آپ ناطق و نطق کا معنی درک کرنے والا لیں, کلیات کو درک کرنے والا لیں, فَهُوَ عِنْدَهُمْ مِنَ الْكَيْفِيَاتِ النَّفْسَانِيَّةِ, تو اس وقت ناطق کس کیف کے تحت ہے؟ کیف نفسانی کے تحت ہے. نتیجہ کیا نکلے گا؟ وَالْكَيْفِيَّةُ كَيْفَ مَا كَانَتْ مِنَ الْأَعْرَاضِ, کیف چاہے جس قسم کا ہو, مسموع ہو یا کیف نفسانی, ہر حالت میں کیف عرض شمار ہوتا ہے. وَالْعَرَضُ لَا يُقَوِّمُ الْجَوْهَرِ, اور عرض کبھی بھی جوہر کی ذات کو تشکیل نہیں دے سکتا. وَقَضَى السَّحِيلِ, اور اسی طریقے سے آپ سحیل کا بھی معنی کر سکتے ہیں. وَلِذَا رُبَمَا كَانَ أَخَصُّ اللَّوَازِمِ أَكْثَرَ مِنْ وَاحِدٍ, یہ دوسری دلیل دیتے ہیں, دیکھیں دقت کریں, دوسری دلیل دیتے ہیں کہ جو منطق میں بے عنوان فصل ذکر ہوتی ہے وہ حقیقی فصل نہیں ہے. فرماتے ہیں اگر حقیقی فصل ہو, ہم پہلے کہہ کر آئے ہیں کہ ایک نوع دو فصلیں نہیں رکھ سکتی, کیونکہ اگر ایک نوع دو فصلیں رکھے گی تو ایک نوع کا دو نوع ہونا لازم آئے گا, چونکہ فصل نوع تشکیل دیتی ہے. اگر دو فصل آئیں گی اس کا مطلب ہے کہ وہ دو نوع کو تشکیل دے گی, اور ایک ذات کا دو حقیقتیں رکھنا لازم آئے گا جو کہ محال ہے. ایک ذات ایک ہی حقیقت رکھتی ہے, دو حقیقتیں نہیں رکھ سکتی. فرماتے ہیں کہ ہم آپ کو بتاتے ہیں حیوان کی کیا تعریف کی جاتی ہے. حیوان کی تعریف کی جاتی ہے جسم نامن حساس متحرک بالارادہ, جسم نامی جنس ہے جو کہ حیوان اور غیر حیوان کے اندر مشترک ہے, کیونکہ پودے بھی نمو کرتے ہیں. حساس ایک مطلب, متحرک بالارادہ دو مطلب. فرماتے ہیں یہ دونوں فصلیں ہیں, حساس بھی فصل ہے اور متحرک بالارادہ بھی فصل ہے. فرماتے ہیں کہ اگر آپ منطقی فصل کو حقیقی فصل کہیں تو اس کا لازم یہ آئے گا کہ حیوان دو فصلیں رکھتا ہے, ایک حساس ہے اور دوسری حساس متحرک بالارادہ ہے. حالانکہ فلسفے میں یہ بات ثابت ہے, اور پہلے ہم بات کر کے آئے ہیں کہ ایک نوع دو فصلیں نہیں رکھ سکتا. بس معلوم ہوا کہ حساس منطقی فاصل تو ہو سکتی ہے لیکن حقیقی فاصل نہیں ہے, متحرک بالارادہ منطقی فاصل تو ہو سکتی ہے لیکن حقیقی فاصل نہیں ہے. منطقی فاصل تھی اسی لیے دو آ گئی ہیں اور مشکل پیش نہیں آئی ہے, اگر حقیقی فاصل ہوتی تو پھر یہ ممکن نہیں تھا. یہ دوسری دلیل دیتے ہیں کہ منطق میں جو فصل ذکر کی جاتی ہے وہ حقیقی فاصل نہیں ہوتی. وَلِذَا رُبَمَا كَانَ أَخَصُّ اللَّوَازِمِ أَكْثَرَ مِنْ وَاحِدٍ, اسی وجہ سے بعض اوقات جو عرضی خاص ہوتے ہیں, خاص لوازم ہوتے ہیں, وہ ایک سے زیادہ بھی ہوتے ہیں. فَتُوزَعُ جَمِيعًا مَوْزِعَ الْفَصْلِ الْحَقِيقِي, اور ان تمام عوارض خاصہ کو فصل حقیقی کی جگہ رکھ دیا جاتا ہے, جیسا کہ مثال دی ہے, جس طرح کی یہ مثال بھی دے رہے ہیں, کما یؤخذ الحساس والمتحرک بالارادہ جميعا فصلا للحیوان, یہ دونوں مل کر حیوان کی فصل بنتے ہیں. ولو کان فصلا حقیقیا, اگر یہ فصل حقیقی ہوتے, لم یکن الا واحدہ, تو وہ فصل ایک ہی ہوتی, دو فصلیں نہ ہوتی, کما تقدم, جیسا کہ ہم پچھلی فصل میں بیان کر کے آئے ہیں. فالفصل والفصل الاشتقاقی مبدا الفصل المنطقی, پس فصل اشتقاقی یہ سرچشمہ ہے کس کا؟ منطقی فصل کا. وہو الفصل الحقیقی, اور فصل اشتقاقی حقیقی فصل ہے, کہ المقوم للنوع, کہ نو جو نو کی ذات کو تشکیل دیتی ہے. ککون الانسان ذا نفس ناطقۃ فی الانسان, فصل اشتقاقی انسان کی کیا ہوگی؟ جیسا کہ انسان کا نفس ناطقہ رکھنا، یہ کیا ہے؟ اس کی فصل اشتقاقی ہے. وَكَوْنُ الْفَرَسِ ذَا نَفْسٍ سَاحِلَةٍ فِي الْفَرَسِ، اور گھوڑے کے اندر نفس ساحل رکھنا جو ہے یہ اس کی فصل حقیقی و فصل اشتقاقی ہے. یہ ایک مطلب تھا کہ جو انہوں نے یہاں پر بیان کیا. اگلا مطلب جو یہاں پر بیان کرتے ہیں وہ یہ کہ نو کی حقیقت اس کی فصل اخیر کے ذریعے ہے. ناطق ہونا، اسے مراد ہم نے کیا کیا ہے؟ درک لیا ہے، درک کرنا ہے. نفس ناطق حقیقت انسان ہے، یعنی نفس رکھنا. درک اور تفکر آثار نفس ناطقہ میں سے ہیں، درست ہے؟ خود نفس ناطقہ وہ نہیں ہے. بس ناطق سے مراد ہم تفکر و ادراک لیتے ہیں اور نفس ناطقہ اس کا سرچشمہ ہے. فرماتے ہیں کہ حقیقت نو جو ہے اس کی فصل اخیر کے ساتھ ہوتی ہے. یعنی نو نے کب تشکیل پانا ہوتا ہے؟ کہ جب فصل اخیر آ جائے. فرماتے ہیں ثم ان حقیقت النوء هي فصل الاخير، حقیقت نو وہی اس کی فصل اخیر ہوتی ہے. مثلا انسان نو ہے، اس کی حقیقت کیا ہوگی؟ ناطق. ناطق فصل اخیر ہے، یہی اس کی ذات کو اور نو کو تشکیل دے رہی ہوتی ہے. وَذَلِكَ لِأَنَّ الْفَصْلَ الْمُقَوِّمْ هُوَ مُحَسِّلُ نَوْعِهِ، کیونکہ یہ بات ہم پہلے بیان کر چکے ہیں، فصل کے جو نو کی ذات کو تشکیل دیتی ہے، فصل مقوم جو ہوتی ہے وہ نو کے لیے محصل ہوتی ہے. فما اخذ فی اجناسہ و فصولہ الاخر علی نحو الابہام ماخوذ فیہ علی وجہ التحصل، کہتے ہیں وہ چیز کے جو اجناس میں اور فصول بعیدہ میں چیز اخذ ہوتی ہے. ناطق فصل قریب ہے، فصل قریب سے ہٹ کر بھی بہت ساری فصول ہیں. یعنی جس جنس ہے اس کی اپنی فصل ہے، جس میں نامی جنس ہے اس کی اپنی فصل ہے، اور کیا حیوان جو ہے وہ جنس ہے، اس کی اپنی فصل ہے، اور فصل آ کر نو کو تشکیل دیتی ہے. فرماتے ہیں ناطق سے پہلے پہلے جتنی بھی فصول ہیں وہ انسان کی نسبت مبہم ہیں، اور جنس بھی کیا ہے؟ مبہم ہے. تو فرماتے ہیں فما اخذ فی اجناسہ و فصولہ الاخر علی نحو الابہام، وہ چیز کے جو اجناس میں یا فصول اخر یعنی دوسری فصول میں جو فصل اخیر سے ہٹ کر ہیں ان میں اخذ کیا جاتا ہے، وہ کیا ہے؟ علی نحو الابہام، یعنی مبہم طور پر جو اخذ کیا جاتا ہے، ماخوذ فیہ علی وجہ تحصل، فصل اخیر میں وہی چیز کیا ہوتی ہے؟ تحصلی طور پر موجود ہوتی ہے. حیوان پہلے مبہم تھا، ناطق آ کر اس کو کیا کر دیتی ہے؟ تحصل و تعین و تحقق عطا کر دیتی ہے. باقی فصول مبہم تھی انسان کی نسبت، اب ناطق آ کر ان کو کیا دیتی ہے؟ تحصل عطا کر دیتی ہے. وَيَتَفَرَّعُ عَلَيْهِ، اس پر یہ نتیجہ مترتب ہوتا ہے کہ اَنَّ حَزِيَّةَ النَّوْعِ بِهِ، تو کہتے ہیں کہ نو، یہ نو ہونا، حزیہ یعنی حاضحی سے لیا ہے انہوں نے، حزیت النو بہی، نو کا یہ ہونا، یہ نو، مثلا انسان یہ نو ہے، فرس یہ نو ہے، یہ نو کہنا یہ کس کے ساتھ ہے؟ بہی یعنی اسی فصل اخیر کے ساتھ ہے. فنوعیت النو محفوظت بہی، اور نو کی نوعیت اسی فصل اخیر کے ذریعے محفوظ ہے. ولو تبدل بعض اجناسہ، اگرچہ بعض اجناس اس کی تبدیل ہی کیوں نہ ہو جائیں. مثلا دیکھیں، دقت کریں، انسان جو ہے وہ مادہ رکھتا ہے، مادہ اس کا کیا ہے؟ بدن، درست ہے؟ یہ بدن میں مادہ موجود ہے، اور اس بدن اور مادے کے اندر مختلف صورتیں آتی ہیں کہ جب انسان کا بدن رشد کرتا ہے، درست ہے؟ اب فرماتے ہیں کہ انسان کا بدن لحظے بے لحظے تبدیل ہوتا رہتا ہے، لیکن یہ انسان وہی انسان کہلاتا ہے. مثلا آپ بچے تھے تو آپ کا بدن طول کے اندر بھی کم تھا، اور خواص کے اعتبار سے بھی कम था, लेकिन इतने साल गुजरने के बाद आपके जिस्म में बहुत सारी, आपके बदन में, आपके मादे में बहुत सारी तब्दीलियां आई हैं, लेकिन फिर भी आपको कहा जाता है आप वही इंसान हैं जो आप बचपन में थे। तो अब ये जो कहा जा रहा है कि इतनी तब्दीलियों के बाद जब कहा जा रहा है कि आप वही इंसान हैं जो बचपन में थे, इसका मतलब ये है कि इंसान की हकीकत का ताल्लुक उसकी क्या है, जिन्स मादे के साथ नहीं है, बल्कि उसकी फसल अखीर के साथ है, नातिक होने के साथ है। उसका नातिक होना तब्दील नहीं होता, अगरचे उसके बदन में, उसके मादे में, उसके खवास में जितनी ही तब्दीलियां आ जाएं। बस कहते हैं ये नतीजा निकलता है कि फनौइयतुन नौए महफूजतुन बिही, नौ की नौइयत यानी इंसान की इंसानियत महफूज है फसल अखीर के साथ। वलाउ तबद्दला बाज़ अजनास ही, अगरचे बाज़ अजनास उसकी तब्दील ही क्यों ना हो जाएं, नो नो ही रहेगी, इंसान इंसान ही रहेगा। यह कायदा बहुत कारामद कायदा है, मैं यहां तफसील अर्ज नहीं करता, फकत तशवीक के लिए असर बयान करता हूं कि इसका असर कहां होगा। इसका असर और नतीजा जाहिर होगा माद के अंदर, क्योंकि इख्तलाफ है हुकमा व मुतकल्लमीन के दरमियान। मुतकल्लमीन कहते हैं कि माद में यही जिस्म मादी व उंसुरी के जो इस वक्त हमारे पास है, यही वहां पर महशूर होगा। अगर ये बदन ना हो तो हम नहीं कह सकते कि ये वही इंसान है, ये मुतकल्लम कायल है। फलासफा कायल है कि जरूरी नहीं है, बल्कि मुहाल है कि यही बदन वहां पर हो। कयामत वाले दिन कयामत के जमाने के मुतनासिब बदन मिलेगा। अब इश्काल ये होता है कि फिर कैसे कह सकेंगे कि आप वही हैं जो दुनिया में थे, तो जवाब क्या है, ये वो है। इसका मिलाप क्या है, आया उसका बदन है या उसकी फसल अखीर है। तो यहां पर आप पढ़ रहे हैं कि इंसान की हकीकत, हर नौ की हकीकत उसकी फसल अखीर होती है। फसल अखीर बदलनी नहीं चाहिए, अगरचे अजनास में तब्दीली ही क्यों ना हो जाए। तो इस एतबार से अगर बदन तब्दील भी हो जाए माद कयामत वाले दिन, तो इंसान वही इंसान कहलाएगा जो कि उस दुनिया में मौजूद है। अब यह बात ठीक है ठीक नहीं है, इसकी तहकीक तफसीली किताबों के अंदर मौजूद है। वकदाल तजर्रदत सूरत हुल्लती ही अल्फसल बिशर्त ला अनिल मादा अल्लती ही अल्जिन्स बिशर्त ला बकियन नौ अला हकीकत नौ ही। फरमाते हैं अगर सूरत जो है, सूरत कौन है, वही फसल है, लेकिन सूरत को बिशर्त ला हिसाब करते हैं। अगर सूरत जो है, ये अनिल मादा का ताल्लुक लो तजर्रदत सूरत हु से है, जार मजरूर को मद्देनजर रखें तभी तर्जमा आप सही कर पाएंगे। कदा लौ तजर्रदत सूरत हु अनिल मादा, अगर इसी वजह से अगर सूरत अपने जिन, सूरत क्या हो जाए, मुजर्रद हो जाए मादे से, अल्लती ही अल जिन्स बिशर्ते ला, कि मादा किसे कहते हैं, उसी जिन्स को कहते हैं, लेकिन बिशर्ते ला के एतबार से अगर सूरत मादे से जुदा हो जाए, मादे को छोड़ दे, मादे से मुजर्रद भी हो जाए, बाकी नौ अला हकीकत नौइयत है, तो नौ अपनी हकीकत नौइयत पर बाकी रहेगी। मसलन इंसान इस वक्त मादा व सूरत से मुरक्कब है, जिन्स व फसल रखता है इसी वजह से, रूह और बदन रखता है इसी वजह से, और इंसान तकामुल के मराहल तय करते करते इंसान की रूह बदन से बेनियाज हो जाए, उसको बदन की जरूरत ना पड़े अपने आमाल को अंजाम देने में, बगैर बदन ही तमाम अफआल को अंजाम दे, तो आया हम कह सकते हैं कि यह वही इंसान है या नहीं कह सकते। कह सकते हैं, आप अपनी रूह को अगर तजर्रुद की मंजिल पर भी लेकर चले जाएं तो आप वही इंसान होंगे जो मादे के अंदर मौजूद थे। بس یہاں سے نتیجہ لیتے ہیں کہ انسان کی حقیقت اس کی فصل اخیر ہے، نفس ہے اس کا، نہ کہ اس کا باقی اجناس اور باقی چیزیں. کما لو تجردت النفس الناطقہ عن البدن، جس طرح کے نفس ناطقہ اگر بدن سے جدا ہو جائے تو انسان انسان ہی رہتا ہے، انسان میں کوئی تبدیلی نہیں آتی. ثم ان الفصل غیر مندرج تحت جنس ہی، آخری مطلب فصل کے بارے میں بیان کرتے ہیں کہ فصل کبھی کسی جنس کے تحت نہیں ہوتی. آپ دیکھتے ہیں کہ انسان جنس حیوان کے تحت ہے، حیوان جسم نامی کے تحت ہے، جسم نامی جنس جسم کے تحت ہے، اور جسم جوہر کے تحت ہے. اجناس ایک دوسرے کے تحت تو ہو سکتی ہیں لیکن فصل کسی جنس کے تحت نہیں ہوتی. کیوں؟ اگر فصل بھی جنس کے تحت ہو تو اس کا مطلب ہے پھر اس کو بھی فصل کی ضرورت ہوگی. حیوان انسان جنس کے تحت ہے تو اسی وجہ سے تو اس کو فصل کی ضرورت پڑتی ہے، کیونکہ انسان وہی حیوان ہے مبہمن، تو لہذا فصل کی ضرورت ہوتی ہے کہ وہ آ کے تحصل عطا کرے اس کو. حیوان جسم کے تحت مندرج ہے، اسی وجہ سے اس کو فصل کی ضرورت پڑتی ہے تاکہ مشخص کرے کون سا حیوان، کون سا جسم نامی. حساس متحرک آ کر کہتے ہیں یہ جانور ہے، اگر حساس متحرک نہ ہو تو پودا بن جاتا ہے، درست ہے؟ بس جو چیز جنس کے تحت مندرج ہوتی ہے اس کو فصل کی ضرورت ہوتی ہے، اور اگر فصل بھی جنس کے تحت مندرج ہو جائے تو اس کا مطلب ہے اس فصل کو بھی فصل کی ضرورت ہے. تو یہ سلسلہ ایسے چلتا رہا تو تسلسل لازم آئے گا اور وہ محال ہے. بس فصل بسیط ہے، یہ کسی بھی جنس کے تحت مندرج نہیں ہوتی. ثم ان الفصل غیر مندرج تحت جنس، فصل جو ہے وہ اپنی جنس کے تحت مندرج نہیں ہوتی. بمعنی، یعنی کیا مراد؟ اس کا مراد یہ ہے کہ ان الجنس غیر مأخوذ فی حدہ، فصل کی اگر تعریف کریں اس کی تعریف میں جنس آخذ نہیں ہے. ناطق کی تعریف کریں تو ناطق کی تعریف میں حیوان نہیں آتا. وَإِلَّا اِحْتَاجَ إِلَى فَصْلٍ يُقَوِّمُ، اگر جنس آخذ ہو جائے فصل کی حد میں تو اس کا مطلب یہ ہے کہ فصل جنس کے تحت مندرج ہے، اور پھر اس فصل کو دوسری فصل کی ضرورت پڑے گی کہ جو اس فصل کو مقوم کرے، آ کر تشکیل دے، تحصل دے، تقویم کرے اس کو. وَنَنْقُلُ الْكَلَامَ إِلَيْهِ، اگر آپ اس بات سے نہیں ہٹیں گے تو اس کا مطلب ہے تسلسل لازم آئے گا، کیونکہ پھر ہم اس فصل کے بارے میں سوال کریں گے کہ وہ فصل جنس کے تحت مندرج ہے یا نہیں. اگر مندرج ہے پھر فصل کی ضرورت پڑے گی. وَيَتَسَلْسَلْ، تسلسل لازم آئے گا. بِتَرَتُّبِ فُصُولٍ غَيْرِ مُتَنَاهِن، اور اس کا لازم یہ آئے گا کہ تسلسل آئے گا، کیونکہ یہاں پر فصول غیر متناہی کا ترتب لازم آئے گا، یعنی آپ کا سلسلہ یہ کہیں جا کر رکے گا نہیں، اور تسلسل فلسفے میں اور عقلی طور پر کیا ہے؟ محال ہے. پس فصل بسیط ہے، کسی بھی جنس کے تحت مندرج نہیں ہے. وصلی اللہ علی محمد وآل محمد.